यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रेया नेपाल। शुरूमा प्रमुख समाचार। दशैं तिहारमा आवत जावत बढ़ी हुने र यसले कोरोना संक्रमणको जोखिम बढ़ाउने भन्दै आवत जावत नगरी आफू रहेको स्थानमै चाड़पर्व मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सबैमा आग्रह। काठमाण्डु उपत्यकामा हिजो करिब 1600 सहित देशभर 2253 कोरोना संक्रमित थपिए। केही नेताहरूमा कोरोना संक्रमण पुष्टि भएपछि आज बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित। एक महिला अपाङ्गता भएका व्यक्ति लगायतलाई नियमित रूपमा सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाउन संघीय मामला मन्त्रालयलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्राचार र कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र भोलिसम्म घर फर्किनुहुने चिकित्सकहरूको भनाई। अब समाचार विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं तिहारमा आवत जावत नगरी आफू रहेको स्थानमै रहेर मनाउन आग्रह गरेको छ। चाडपर्वमा आवत जावत बढ़ी हुने र यसले संक्रमणको जोखिम बढ़ाउने भन्दै यस्तो आग्रह गरेको हो। मन्त्रालयले काठमाण्डु उपत्यका अस्पतालमा रहेका लक्षण नभएका कोरोना संक्रमितहरूलाई 10 दिनमा डिस्चार्ज गर्न निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डु उपत्यकाभित्रका अस्पतालहरूमा राखिएका लक्षण नभएका संक्रमितहरूको 10 दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न र लक्षण भएका संक्रमितहरूलाई थप 4 दिन राखी डिस्चार्ज गर्न सबै अस्पतालहरूलाई निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो।
उपत्यकाका अस्पतालमा राखिएका लक्षण नभएका संक्रमितहरूलाई 10 दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ आएमा डिस्चार्ज गर्ने, तर लक्षण नभएका संक्रमितहरूलाई 14 दिनमा परीक्षण नगरी डिस्चार्ज गर्ने, अन्यको हकमा निर्देशिका अनुसार नै गराउन सबै अस्पतालहरूलाई निर्देशन गर्ने निर्णय गरेको छ। यो भनेको 10 दिनमा पीसीआर गर्ने, नेगेटिभ आयो भने डिस्चार्ज गर्ने, पोजिटिभ आयो भने अर्को 4 दिन राखेर परीक्षण नगरिकन डिस्चार्ज गर्ने भन्ने हो।
यस्तै मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने स्वास्थ्य सेवा तथा शुल्क सन्दर्भमा गुणस्तर अनुगमन तथा नियमन महाशाखाले अनुगमन गर्ने जानकारी दिएको छ। हिजो काठमाण्डु उपत्यकामा 1599 सहित देशभर 2253 जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले हिजो देशभर 12,784 जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा 830 महिला र 1423 पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। डाक्टर गौतमले हिजो काठमाण्डुमा 1373, ललितपुरमा 187 र भक्तपुरमा 39 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। हिजो देशभर नयाँ संक्रमित थपिएका 52 जिल्ला मध्ये मोरङमा 81, कैलालीमा 55, सुर्खेतमा 54, चितवन र रूपन्देहीमा 52, बाँकेमा 50 जना छन् भने बाँकी अन्य जिल्लामा 50 भन्दा कम संख्यामा संक्रमित भेटिएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमित हुनेका कुल संख्या 86,823 पुगेको मन्त्रालयले जनाएको छ। यस्तै हिजो थप 1329 जना संक्रमित कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या 64,69 पुगेको छ। मन्त्रालयका अनुसार हिजो देशभर 74 जिल्लामा 22,219 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरूमध्ये 11,893 जना होम आइसोलेसन र 10,326 जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै गम्भीर लक्षणका 226 जनाको आईसीयू र 34 जनाको भेन्टिलेटरमा उपचार भइरहेको डाक्टर गौतमले जानकारी दिनुभयो। हिजो कोरोना संक्रमणका कारण थप 7 जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणपछि मृत्यु हुनेको संख्या 535 पुगेको मन्त्रालयले जनाएको छ। संक्रमणबाट बाँकेमा 2 जना काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर र कञ्चनपुर जिल्लामा 1-1 जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। नेपाली कांग्रेसका केही नेताहरूमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आजका लागि बोलाइएको केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ। केन्द्रीय सदस्यहरू अर्जुन नरसिंह केसी, गगन कुमार थापा, जंगीलाल राय, कल्पना चौधरी, रमेश रिजाल, अजय कुमार चौरसिया र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायत अन्य जिम्मेवारीमा रहनुभएका केही व्यक्तिहरूमा संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेस केन्द्रीय समितिको बैठक यही असोज 25 गते दिउँसो 2 बजेका लागि तय गरिएको छ। कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै बन्द रहेको श्रम स्वीकृति आजदेखि पुनः शुरू हुने भएको छ। प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागि वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द गरिएको थियो। वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने आर्थिक सहायता सचिवालय मार्फत वितरण गर्न केही समय बन्द गरेको छ। वैदेशिक रोजगार बोर्ड सचिवालयका कर्मचारीलाई कोविड 19 संक्रमण भएका कारण सचिवालय मार्फत प्रदान गरिने आर्थिक सहायता सम्बन्धी सेवा अर्को सूचना नहुन्जेल स्थगित गरिएको बोर्डका उपसचिव दिनबन्धु सुवेदीले जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कोविड 19 को संक्रमणबाट जोगिन आवश्यक सुरक्षाका उपाय समेत समाविष्ट विशेष निर्देशिका बनाई जारी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजोको बैठकले नागरिक उड्डयनको हालको अवस्था र कोविडको प्रभावबारे पर्यटन मन्त्रीसँग छलफल गर्दै महामारीका कारण पर्यटन क्षेत्रमा परेको गम्भीर असरको अध्ययन विश्लेषण गर्दै विशेष निर्देशिका अनुरूप विमानस्थल विमान सेवा र सो सम्बन्धी सेवा तथा होटल व्यवसाय सञ्चालन गर्ने स्थिति बनाउन आग्रह गरेको हो। सर्वोच्च अदालतले कोरोना भाइरसका कारण एकल इजलास मात्र सञ्चालन गरेको जनाएको छ। केही न्यायाधीशमा संक्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिनुभयो। कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिराहाले शान्ति सुरक्षा र मुद्दा सम्बन्धी बाहेक सम्पूर्ण सेवा हिजोदेखि एक साताका लागि बन्द गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारी मध्ये हालसम्म 8 जनामा कोविड 19 को संक्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दा सम्बन्धी बाहेक सम्पूर्ण सेवा हिजोदेखि एक साताका लागि बन्द गरिएको जानकारी दिनुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 21 दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएकोले अविलम्ब वार्ता मार्फत माग पूरा गरी जीवन रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ। सभापति देउवाले हिजो एक अपील जारी गर्नुहुँदै चिकित्सा शिक्षा सुधारदेखि कोरोना विरूद्ध प्रभावकारी कदम चाल्ने समेतका माग केवल एक व्यक्तिको मात्र नभएको भन्नुहुँदै जनभावना अनुरूपका माग र आवाजको सुनवाई गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्नुभएको छ। यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि डाक्टर केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के भाइ मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला अपाङ्गता भएका व्यक्ति लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ। गत चैत्रदेखि एकल महिला र अति अशक्त अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौती भएको पाइएपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले त्यसलाई निरन्तरता दिने गरी तत्काल व्यवस्था मिलाउन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो। यसैबीच महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले एकल महिला अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक लगायतका संवेदनशील वर्गले पाउँदै आएका सामाजिक सुरक्षा भत्ता कटौती हुन नदिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको गठित संसदीय उपसमितिले महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय भएको जनाएको छ। मुलुकभरि कोविड 19 अवस्था अनुगमन निरीक्षणका लागि गठित उपसमितिले हिजो कारागारको निरीक्षणपछि कैदी थुनुवाको बसाई राख्ने क्षमता र दैनिक नित्यक्रियाका लागि पनि कैदी थुनुवाले कठिनाई भोग्नु परेको पाइएको जनाएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका 6 चिसापानी गढीमा हिजो दिउँसो सुमो दुर्घटनामा परि 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा जोरपानी गाउँपालिका बस्ने 25 वर्षीय देवी कुमारी गिरी, मकवानपुर हेटौँडा उपमहानगरपालिका 13 पदमपोखरी बस्ने 25 वर्षीय भीमबहादुर थिङ र मकवानपुरकै राजन राणा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर राणाले जानकारी दिनुभयो। थिङ र मगरको घटनास्थलमै तथा गिरीको अस्पताल उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि घाइते भएका 5 जनाको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ। नेपाली अधिकारी र चीनी अधिकारी बीच यही असोज 13 गते तातोपानी नाका पुनः सञ्चालन गर्ने सहमति भएसँगै चिनिया सामग्री आउन शुरू गरेको छ। हिजो 11 कन्टेनर कपड़ा र कच्चा पदार्थ नेपाल भित्रिएको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनिया पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिनुभयो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाड पर्व केन्द्रित सुपथ मूल्य पसल सञ्चालन गर्दा होम डेलिभरीलाई निरन्तरता दिने भएको छ। कोविड 19 रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक होम डेलिभरी शुरू गरेको थियो। दशैं तिहार छठ लगायत चाड पर्व नजिकै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुपथ मूल्य पसल शुरू भएका छन्। भक्तपुरमा 17 वर्षीय एक किशोरीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। सामूहिक बलात्कार अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका 10 घर भएका 22 वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका 4 पाङताङ घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले यही असोज 26 गते बिहान एक किशोरीलाई पानीमा बिहोस हुने औषधि खुवाएर रत्न पार्कबाट सूर्य विनायक पुर्याई बसमा 17 गते बिहानसम्म सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी वृत्त जागातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो। जबरजस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराउने 8 पञ्चलाई सिराहा प्रहरीले हिजो पक्राउ गरेको छ। गत असोज 12 गते सिराहाको विष्णुपुर गाउँपालिका 1 भएको जबरजस्ती करणी घटनालाई 5 लाख रूपियाँ जरिवाना तोकेर मिलापत्र गराउने गाउँका 8 जना पञ्चलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिनुभयो। राष्ट्रिय जनगणना 2078 लागि जनचेतनामूलक सन्देश दिने उद्देश्यले केन्द्रीय तथ्याङ्क विभाग र रेडियो नेपालबीच हिजो सम्झौता भएको छ। सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले हस्ताक्षर गर्नुभयो। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले राष्ट्रिय जनगणना 2078 महाअभियानलाई सफल पार्नु राष्ट्रिय दायित्व भएकोले सूचना र जानकारी प्रदान गर्न विभागसँग सधैँ समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो। केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले 2078 जेठ 25 असार 8 गतेसम्म सञ्चालन हुने 12 राष्ट्रिय जनगणनाको सूचना र जानकारीलाई जनस्तरसम्म पुर्याउन संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। काभ्रे पलाञ्चोकको चौरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कार्यवाही गरिने जनाएका छन्। गाउँपालिकाले मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि 2077 तर्जुमा गरी मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कार्यवाही गर्ने नीति ल्याएको गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले जानकारी दिनुभयो। पाल्पा जिल्लाको बगनास काली गाउँपालिकाका किसानले रासायनिक मल र विषादीको प्रयोग बिनै कुरिलो खेतीबाट मनग्य आमदानी गर्न थालेका छन्। जिल्लामै पहिलो पटक व्यावसायिक रूपमा कुरिलो खेती गरेर राम्रो आमदानी हुन थालेपछि किसानहरू कुरिलो खेतीतर्फ आकर्षित हुन थालेका हुन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
बगनास काली गाउँपालिका आठ बराङदीका जीवराम घिमिरे र उहाँकी धर्मपत्नी लुमकला यति बेला जिल्लामै नमूना किसानको रूपमा चिनिनुहुन्छ। जिल्लामै पहिलो पटक कुरिलो खेती थालनी गरेका घिमिरे दम्पती पाल्पा गुल्मी स्याङ्जारा पर्वतसम्म कुरिलो खेती सम्बन्धी तालिम दिई कृषक उत्पादन गरिसकेको कृषक जीवराम घिमिरे बताउनुहुन्छ।
पाँच वर्षदेखि कुरिलो व्यवसाय सञ्चालन गरिराखेको छु। हामीले वार्षिक 5 लाखदेखि 7 लाखसम्म चाहिँ आमदानी गर्छौ। हामीले गरिसकेपछि हामी गाउँपालिका स्तरीय पाल्पा गुल्मी स्याङ्जा पर्वतसम्म पनि तालिम चलाएर अहिले किसानहरू धेरै यो पालन गरेका छौँ। यसको बजारको व्यवस्थापनको कुनै दुखै छैन र अहिले हामीले भने जति उपभोक्ता
छोटो समयमा राम्रो आमदानी लिन सकिने स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने भएकाले यसको खेतीतर्फ आकर्षण बढ्दै गएको कृषक लुमकला घिमिरे बताउनुहुन्छ।
यसमा शुद्ध प्राङ्गारिक मल मात्रै प्रयोग गरिन्छ। कम मिहिनेत कम लगानीमा धेरै उत्पादन लिन सकिने धेरै आमदानी गर्न सकिने हुँदाखेरि यो धेरै उपयोगी छ। अपरेसन गरेका बिरामी क्यान्सरका रोगीहरूको लागि र डेङ्गु रोगीको लागि त झन् यसले छिट्टै रगत रिप्लेसन गर्ने हुँदाखेरि छिटो निको पारेको पाइ
स्वास्थ्यका लागि समेत शक्तिवर्धक मानिने कुरिलो खेतीको विस्तारका लागि स्थानीय सरकारले समेत सहयोग गरेको बताउनुहुन्छ बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल।
बगनासकाली वार्ड 8 बरानदीमा हामीले कुरिलो पकेट एरिया बनाएको छ। गाउँपालिकाले आर्थिक सहयोग लगायतका टनेलहरू भए अनि प्राविधिक सपोर्टहरू फुल्ली रूपले गरेको छ।
परम्परागत रूपमा खेती गर्ने यहाँका कृषकहरूमा कुरिलो खेतीतर्फ आकर्षण थिएन। कुरिलोको व्यावसायिक रूपमा खेती गर्न थालेपछि कृषकहरूको प्रमुख नगदे बाली मात्र नभई आमदानीको दिगो र भरपर्दो
अब अन्तर्राष्ट्रिय समाचार। कोरोना संक्रमणपछि अस्पताल भर्ना हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै समर्थकहरू अस्पताल बाहिर जम्मा भएका छन्। राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण प्रभावकारी रूपमा गर्न नसकेको आरोप विपक्षीहरूले लगाएका छन्। राष्ट्रपति ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र सोमबार अस्पतालबाट घर फर्किने सम्भावना रहेको जनाएका छन्। विश्वभर कोरोना भाइरसका कारण हालसम्म 10,41,500 बढ़ीको मृत्यु भएको छ। गत 24 घण्टामा विश्वभर 2,47,800 बढ़ी संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या 4,007 पुगेको छ। छिमेकी मुलुक भारतमा गत 24 घण्टामा 74,767 संक्रमित थपिएका छन् भने 902 जनाको मृत्यु भएको छ। गत 24 घण्टामा अमेरिकामा 33,107 जना संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या 330 पुगेको छ। ब्राजिलमा गत 24 घण्टामा 8,456 जना संक्रमित थपिएका छन् भने 364 जनाको मृत्यु भएको छ। हालसम्म विश्वभर संक्रमित संख्या 3,53,87,000 नागेको छ। त्यस्तै संक्रमित मध्ये 2,66,09,000 बढ़ी संक्रमण मुक्त भएको कोरोना सम्बन्धी अध्यावधि गरिरहेको संस्था ओल्डोमिटरले जनाएको छ। इण्डोनेशियामा कोरोना संक्रमणबाट हालसम्म 130 जना चिकित्सकको मृत्यु भएको छ। यसै हप्ता थप 3 जना चिकित्सकको मृत्यु भएपछि मृत्यु हुने चिकित्सकको संख्या 130 पुगेको इण्डोनेशियाली मेडिकल संघले जनाएको छ। संघका अध्यक्ष एरी कुसुमाले स्वास्थ्य कर्मीहरूको निधनले आफ्नो मुलुकले ठूलो नोक्सानी बिहोर्नु परेको अन्तर्राष्ट्रिय संचार माध्यमसँग बताउनु भएको छ। कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँ दिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने भएका छन्। दिल्लीमा विद्यालयहरू अझै बन्द राख्ने निर्णय गरिएकाले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर 31 बन्द गर्ने निर्देशन जारी गरिएको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बताउनुभयो। युरोपेली मुलुक फ्रान्स र इटालीमा शक्तिशाली आँधीका कारण 2 जनाको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी मानिस हराइरहेका छन्। अलेक्स नाम दिएको आँधीले फ्रान्सको दक्षिण पूर्वी र उत्तर पश्चिम इटाली क्षेत्रमा व्यापक क्षति पुर्याएको बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक करिब 15 अङ्कले वृद्धि भएको छ। गत साताको अन्तिम कारोबारको दिन बिहिबार 20.61 अङ्कले बढेर 1571.04 बिन्दुमा बन्द भएको नेप्से परिसूचक आइतबार 14.71 अङ्कले बढेर 1585.75 बिन्दुमा पुगेको छ। यस दिन कारोबार रकममा पनि केही सुधार भएको छ। आइतबार 3,17,88,53,000 रुपियाँ बराबरको 1,07,13,312 किता सेयरहरूको किनबेच भएको छ। आइतबार कारोबारमा आएका 12 उपसमूह मध्ये 10 उपसमूहको परिसूचक बढेको छ भने 2 उपसमूहको परिसूचक घटेको छ। निषेधाज्ञा हटेसँगै मुलुकको आर्थिक केन्द्र वीरगंजमा हुने आर्थिक गतिविधि क्रमशः पुरानै लयमा फर्किन थालेको छ। सामाजिक दिनचर्या पनि क्रमशः सहज बन्दै गएको वीरगंजका उद्योगी व्यवसायीले बताएका छन्। थला परेको औद्योगिक र व्यावसायिक उपक्रम विस्तारै लयमा फर्किँदै गरेको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताउनुभयो। दशैं तिहार छठ जस्ता नेपालीहरूका ठूला चाड पर्व नजिकैसँगै उत्पादन र बजार बढ्न थाले पनि संक्रमणको डर भने हटी नसकेको उद्योगी बाबुलाल चचानले बताउनुभयो। वीरगंज उद्योग वाणिज्य संघका सचिव अरविन्द अमात्यले सुरक्षाका मापदण्ड पालना गरेर दैनिकीलाई सामान्य बनाउँदै लैजानुपर्ने सुझाव दिनुभयो। नेपाली र भारतीय उत्पादनका ब्राण्ड र आगन्तुकहरूलाई एकै मञ्चमा जुटाई एक अर्का देश बीच लगानी प्रविधि र व्यावसायिक मोडलहरू प्रवर्धन गर्ने उद्देश्यले यही असोज 30 गतेदेखि आगामी कार्तिक 2 गतेसम्म नेपाल इण्डिया फ्रेण्डसिप एक्सपो एण्ड समिट आयोजना हुने भएको छ। नेपाल तथा भारतका प्रसिद्ध ब्राण्डहरू र अवलोकनकर्ताहरूलाई एउटै छाना मुनि ल्याई दुवै देशका 100 भन्दा बढी प्रतिष्ठित ब्राण्डहरूले आफ्ना अवसरहरूको प्रदर्शन गर्नेछन्। असोज 18 गते आइतबार सुन र चाँदी दुवैको भाव बढेको छ। यस दिन सुनको भाव तोलामा 200 रुपियाँले बढेको छ भने चाँदी प्रति तोला 5 रुपियाँले वृद्धि भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन प्रसाद आचार्य। अब खेल समाचार।
13 दक्षिण एसियाली खेलकुद साकी दोहोरो स्वर्ण पदक विजेता तेक्वान्दोकी आयशा साकेले प्रथम बंगलादेश तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनशीपमा स्वर्ण पदक जितेकी छिन्। गत वर्ष मंगिरमा स्वदेशमा आयोजना भएको सागमा एकल र समूहमा स्वर्ण पदक जितेकी आयशाले आइतबार अनलाइन मार्फत भएको च्याम्पियनशीपमा 40 वर्ष मुनिको उमेर समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन्। सागपछि आयशा पहिलो पटक अनलाइन प्रतिस्पर्धामा सहभागी भएकी हुन्। 30 वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण र रजत दुवै नेपाली खेलाड़ीले जितेका छन्। त्यसमा पार्वती गुरूङले पहिलो र नीता गुरूङले दोस्रो स्थान प्राप्त गरेका थिए। सागमा पार्वतीले व्यक्तिगत र नीताले समूहमा स्वर्ण पदक जितेकी थिइन्। U24 वर्ष मुनिको महिलातर्फ सिना मादिनले रजत पदक जितेकी छन्। सिना सागकी व्यक्तिगतमा स्वर्ण र समूहमा काँस्य पदक विजेता हुन्। त्यस्तै U24 वर्ष मुनिको पुरूषतर्फ कृष्ण बहादुर तामाङले रजत पदक जिते। कृष्णले सागमा रजत पदक जितेका थिए। सोही समूहमा दिपेन्द्र गुरुङले छैटौं स्थान प्राप्त गरे। सागमा दिपेन्द्रले भने समूहमा काँस्य पदक जितेका थिए। आइतबार अनलाइनमा पुम्सेमा भाग लिनेमा 6 मध्ये पार्वती नेपाल पुलिस क्लब र बाँकी त्रिभुवन आर्मी क्लबका खेलाड़ी हुन्। सेनाको लगनखेल स्थित आर्मी फिजिकल ट्रेनिङ एण्ड स्पोर्ट्स सेन्टरबाट खेलाड़ीले अनलाइन प्रदर्शन गरेका थिए। चौथो संस्करणको धनगढ़ी प्रिमियर लीग टीपीएल टी20 क्रिकेट स्थगित भएको छ। आयोजक धनगढ़ी क्रिकेट एकाडेमीले आइतबार प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको डीपीएल स्थगित भएको जनाएको छ। चौथो संस्करणको प्रतियोगिता कार्तिक 8 गतेदेखि 22 गतेसम्म हुने तालिका रहेको थियो। तर कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता तोकिएको समयमा आयोजना नहुने भएको छ। आयोजकले प्रतियोगिताको नयाँ मिति चाँडै तोकिने समेत जनाएको छ। यसअघि प्रतियोगिता करिब 8 महिना सरेको थियो। शुरूआतमा आयोजकले प्रतियोगिता गत वर्षको फागुन 3 गतेबाट आयोजना हुने जनाएको थियो। तर त्यस समय नेपाली राष्ट्रिय क्रिकेट टिम व्यस्त रहने भएपछि प्रतियोगिता सारिएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेश 1, प्रदेश 2 र बागमती प्रदेशमा सामान्य बदली रहे, बाँकी भागमा आंशिक बदली हुनुका साथै प्रदेश 1, प्रदेश 2 र बागमती प्रदेशका केही स्थानका साथै गण्डकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.9 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:59 भयो भने सूर्यास्त भरे साँझ 5:46 हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। दशैं तिहारमा आवत जावत बढ़ी हुने र यसले कोरोना संक्रमणको जोखिम बढ़ाउने भन्दै आवत जावत नगरी आफू रहेको स्थानमै चाडपर्व मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सबैमा आग्रह। काठमाडौँ उपत्यकामा हिजो करिब 1600 सहित देशभर 2253 कोरोना संक्रमित थपिए। केही नेताहरूमा कोरोना संक्रमण पुष्टि भएपछि आज बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित। एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतलाई नियमित रूपमा सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाउन संघीय मामला मन्त्रालयलाई, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्राचार र कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र भोलिसम्म घर फर्किनुहुने चिकित्सकहरूको भनाई। यो सँगै बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हवस् त, नमस्ते।